नमस्ते, स्वागत छ हिमाली स्वरहरुमा। न्युयोर्क शहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको यो 153 श्रृङ्खला हो। कार्यक्रमको यो श्रृङ्खला हामीले नेपाली पात्र अनुसार विक्रम सम्बत 2068 साल वैशाख महिनाको 31 गते अर्थात् मे महिनाको 14 तारिक शनिबारको दिन तयार पारेका हौँ। यो कार्यक्रम तयार पारेको दिन मोहिनी एकादशी व्रत परेको छ। जेष्ठ 3 गते गौतम बुद्ध जयन्ती परेको छ। त्यसै गरी जेष्ठ 15 गते गणतन्त्र दिवस परेको छ। हिमाली स्वरहरूको आजको श्रृङ्खलामा हामी एउटा कुरामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका कार्यकारी अध्यक्ष ज्ञानेन्द्र गदालसँग अनेसासको गतिविधिको बारेमा समसामयिक कुराकानी गर्नेछौँ। विकाससँगको बिसौनीमा हाम्रा सहकर्मी साथी विकास विष्ट आज अनुराग गौतमसँग कुराकानी गर्दै हुनुहुन्छ। त्यसै गरी सृजनाका स्वरहरूमा आज हामी गौरी मल्ल, गोविन्द कोइराला र रामचन्द्र थापाको सृजनाहरू सुन्नेछौँ। शान्तिका संवाहक भगवान गौतम बुद्धको जन्म जयन्ती हरेक वर्ष वैशाख पूर्णिमाको दिन विश्वभरि मनाइन्छ। नेपालको गौरवशाली एवं ऐतिहासिक पृष्ठभूमि हालको लुम्बिनीको कपिलवस्तुमा राजा सुद्धोधन रानी मायादेवी गौतमीको कोखबाट सिद्धार्थ गौतमको जन्म ईसाई पूर्व 563 वैशाख पूर्णिमाको दिन भएको थियो। राजकुमार सिद्धार्थ गौतमले 29 वर्षको उमेरमा ईसा पूर्व 534 आफ्नो राजकीय सुख र आफ्नो जीवनसाथी यशोधरा देवी र छोरा राहुललाई त्यागी प्राणी जगतकै उद्धार र शान्तिको खोजीमा गृह त्याग गरेका थिए। गृह त्याग गरेको 6 वर्षपछि वैशाख पूर्णिमाको दिनमा 35 वर्षको उमेरमा उरुबेला वन अर्थात् बोधगयामा एउटा पिपलको रुखमुनि ईसा पूर्व 528 बोधि ज्ञान प्राप्त गर्नुभएको थियो। विश्व शान्ति, अहिंसा, मैत्री, करुणा र सहअस्तित्ववादको प्रतिपादक हुन् शाक्यमुनि गौतम बुद्ध। बुद्धका आधारभूत सिद्धान्तहरूमध्ये सम्यक वचन, राम्रो वचन बोल्नु, सम्यक कर्मान्त, राम्रो कर्म गर्नु, सम्यक आजीविका, राम्रो जीविका चलाउनु, सम्यक व्यायाम, राम्रो प्रयत्न वा कोसिस गर्नु, सम्यक स्मृति, राम्रो होसियारी हुनु, सम्यक समाधि, राम्रो मनलाई एकाग्रता पार्नु, सम्यक दृष्टि, सही ढङ्गले बुझ्न सक्नु र सम्यक सङ्कल्प, बुद्धि विवेक पुर्याउनु। यसरी बुद्धले आफ्नो धर्म दर्शनलाई प्रचार प्रसार गरी बहुजन हिताय, बहुजन सुखाय एक नवीन समाजको संस्थापकको रूपमा चम्किरहेका छन् भनेर निमा ग्यालजे शेर्पाले worldmighty.wordpress.com लेख्नुभएको छ। निमा ग्यालजे शेर्पा 2555 बुद्ध जयन्ती समारोह समिति सिडनी अस्ट्रेलियाको संयोजक पनि हुनुहुन्छ। आउनुहोस् हामी पनि हिमाली स्वरहरूको शुभारम्भ गरौँ यो शान्तिमय गीतबाट।
शांति 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 शांति
शांति शांति शांति शांति शांति शांति।
अब हामीले त्याग्नु पर्छ युद्ध र क्रान्ति, सबै मिली विश्वमा फैलाउनु पर्छ शांति।
देश शांति, विश्व शांति, शांति शांति।
युद्धले होइन प्रेमले जित्नु पर्छ मानिसलाई,
जित्नु पर्छ मानिसलाई।
रगतले होइन अहिंसाले पोत्नु पर्छ संसारलाई,
पोत्नु पर्छ संसारलाई।
सबको रातो हुन्छ
सबै मान्छे एउटै हो रगत सबको रातो हुन्छ
फूल रूपी जीवन हो फूल सबले पाउनु पर्छ
शान्ति 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 शान्ति
जित्नु पर्छ द्वेषलाई
जित्नु पर्छ द्वेषलाई
द्वन्द्वले होइन मित्रताले अँगाल्नु पर्छ युद्धलाई
अँगाल्नु पर्छ युद्धलाई
हो धरती पुण्य भूमि हो माटो सबलाई प्यारो हुन्छ
धरती पुण्य भूमि हो
आकाश साझा छानो मानवताको बास हुन्छ
शान्ति 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 शान्ति
नेपालीहरूको भावना चढ्दैछौ जाऊ विदेशमा पनि नेपाली फुलहरू फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू
कुरै कुराको भीडमा एउटा कुरा
देशको कुरा विदेशको कुरा
घरदेखि वनसम्मको कुरा
मनदेखि धनसम्मको कुरा हिमाली स्वरहरूमा एउटा कुरा
एउटा कुरामा आज हामी साहित्यसँग सम्बन्धित कुराकानी गर्दैछौँ नेपाली भाषा साहित्यको लागि एउटा चलनचल्तीको नाम छ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको थुप्रै शाखा उपशाखाहरू देश विदेशमा खुलेका छन् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकै नामबाट विभिन्न व्यक्तित्वहरूले आफ्नो कृतिहरू निकाल्ने साहित्य सृजनाहरू गर्ने पनि गर्नुहुन्छ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अरू के गरिरहेको छ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको थप गतिविधिको बारेमा थाहा पाउनको लागि आज हामीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकै अध्यक्ष ज्ञानेन्द्र गदालसँग भलाकुसारी गर्दैछौँ कुराकानीको सुरुमै मैले तपाईँहरूले नयाँ कार्यभार सम्हालेको यो लगभग एक वर्षको अवधिमा के गर्नुभयो त भनेर सोधेको थिएँ
हामीले गत साल जुलाईमा हामीले हाम्रो हातमा हस्तान्तरण लियौँ र त्यसपछि त्यो संगठनात्मक रचनामा हामीले केही अलिकति सुधार गर्ने र हाम्रो यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संसारभर फैलिएका सबै च्याप्टरहरूलाई एउटा एकताबद्ध तरिकाले अगाडि लैजाने क्रममा हामीले कामहरू गऱ्यौँ र त्यसमा हामी केही हदसम्म सफल भएका छौँ र यो संस्थाको आन्तरिक जुन व्यवस्थामा अलिकति सुधारहरू गरेर त्यसलाई सिस्टममा लान पर्ने थियो त्यो सिस्टममा लाने क्रममा पनि हामीले अलिकति समय खर्च्यौँ अब केही हदसम्म यो संस्था एउटा ट्र्याकमा जाने सुरुवात चाहिँ भएको
यो भयो भनेर भन्दाखेरि चाहिँ जस्तै के गर्नुभयो संस्थागत रूपमा सुधार गर्ने क्रममा
अब संस्थागत रूपमा सुधार गर्ने क्रममा यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज विगत 20 वर्षदेखि स्थापना भएर चलेको सत्ता हो यो चाहिँ कस्तो थियो भने एउटा पुरानै शैलीबाट पुरानै ढाँचाबाट एउटा समझदारीको हिसाबमा नै चलिराखेको संस्था जस्तो थियो र यसलाई चाहिँ एक किसिमको हामीले एउटा पद्धतिमा लैजाउँ भनेर यसलाई यो बाइलज अनुसार नै हामीले यसलाई एउटा पद्धतिमा ढाल्नलाई हामीले केही प्रयत्नहरू गरेका छौँ जस्तो कि अब आर्थिक क्रियाकलापहरू कसरी सञ्चालन गर्ने, यसको जिम्मेवारी को हुन्छ, अब यसमा तपाईँको कस्तो छ भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निकाय दुईवटा निकाय छ, एउटा बोर्ड अफ ट्रस्टी र एउटा एक्जिक्युटिभ बोर्ड। अब एक्जिक्युटिभ बोर्डको कार्यक्षेत्र कति हो र यसको जिम्मेवारी के छ र यसले कुन कुन कार्यसीमाभन्दा बाहिर नजाने भन्ने कुरो चाहिँ अलिकति दुविधामा छ यो संस्थाभित्रको विधान। त्यस कारणले त्यसलाई पनि हामीले एउटा सीमारेखा कोरेर आफ्नो आफ्नो कार्यक्षेत्रलाई क्लियर गर्ने काम गरेका छौँ। जस्तो कि बोर्ड अफ ट्रस्टीले चाहिँ यो संस्थाको संस्थाभित्रको आर्थिक पक्ष कुन चाहिँ हेर्ने त भन्दा जुन स्थायी फन्ड छ त्यो स्थायी फन्ड चाहिँ पुरस्कार गुठीको रूपमा सञ्चालित छ, त्यो गुठीको रूपमा सञ्चालित पुरस्कारको रकम जो स्थायी फन्ड हामीले राखेका छौँ त्यो चाहिँ बोर्ड अफ ट्रस्टीले सञ्चालन गर्ने, र यो जुन कार्यकारी समितिले चाहिँ डेली यो अर्गनाइजेसनल स्ट्रक्चरलाई अपरेसन गर्ने सञ्चालन गर्ने काममा आउने आर्थिक क्रियाकलापहरू चाहिँ सम्पूर्ण एक्जिक्युटिभले सञ्चालन गर्ने भनेर त्यो किसिमको दायरा राखेर हामीले लिनुपर्ने हस्तान्तरण लिनुपर्ने कुराहरू हामीले लिइसकेका छौँ। अहिले बाँकी दिनहरूमा चाहिँ यो बोर्ड अफ ट्रस्टी र एक्जिक्युटिभ बोर्डमा कुनै किसिमको दुविधा बिना संस्था अगाडि बढ्ने स्थितिको सिर्जनासम्म चाहिँ भएको छ।
हजुर, अनि अब साहित्यिक गतिविधिहरूमा चाहिँ के कामहरू गर्नुभयो यो समयमा?
साहित्यिक गतिविधिहरूमा अब हाम्रो रेगुलर कार्यक्रमहरू जस्तो भानु जयन्ती, देवकोटा जयन्ती, यी जयन्तीहरू मनाउने, साहित्यिक समारोहहरू मनाउने कामहरू त भएकै छ, र हामीले मुख्य कुरा चाहिँ अब यो गत 2009 हामीले सञ्चालन गरेका छौँ, सुरुवात गरेका छौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन चाहिँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नै हरेक 2 वर्षमा गर्ने भनेर पहिलो कार्यक्रम हामीले तपाईँलाई पनि थाहा भएकै छ न्युयोर्कमा गऱ्यौँ फर्स्ट सम्मेलन 2009, र अब दोस्रो 2011 चाहिँ हामीले दोस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन चाहिँ बेलायतको लन्डनमा गर्ने गरी तय भइसकेको छ, र यो चाहिँ अगस्तको 26, 27 र 28 तारिक।
अब आउने दिनहरूमा जुन तपाईँहरूको बिचमा यो अब योभन्दा अगाडि एक किसिमको बोर्ड अफ ट्रस्टीको एउटा प्रेसर तपाईँहरूमा थियो र बोर्ड अफ ट्रस्टीले एक्जिक्युटिभ बडीलाई अगाडि बढ्न दिँदैन, जहिले पनि होमनाथ सुवेदी जो संस्थापक अध्यक्ष हुनुहुन्छ उहाँकै अन्डरमा बसेर काम गर्नुपर्छ, उहाँले जे भन्नुभयो त्यही गर्नुपर्छ भन्ने स्थिति सुनिएको थियो, त्यो अहिले तपाईँहरूको केही परिवर्तन भएको छ कि उस्तै हो त्यो अवस्था?
होइन, त्यो अवस्था पहिला पनि थिएन, उहाँले डिक्टेटरसिप संस्थाभित्र चलाउन खोजेको चाहिँ पक्का पनि होइन, किनभने उहाँले जुन बेला स्थापना गर्नुभयो उहाँको नेतृत्वमा उहाँको अगुवाईमा यो संस्था जति बेला स्थापना भयो त्यति बेला मान्छेलाई यो कुनै किसिमको चासो पनि थिएन, उहाँको एउटा व्यक्तिगत या उहाँसँग सम्बन्धित संसार जना जतिजना साथीभाइहरू हुनुहुन्थ्यो उहाँहरूको अग्रसरतामा यो संस्था यसरी अगाडि बढ्यो, अनुशासनभित्र अहिले मात्रै बढी आकर्षण भएको हो, अलिकति परिवर्तनसँगै एउटा धेरै जनसहभागिता पनि यो संस्थाभित्र आएकोले गर्दाखेरि यो संस्था पनि स्वयं चाहिँ अब पब्लिकको संस्थाको रूपमा विकसित हुँदै गएकोले गर्दाखेरि अब त्यो पुरानो जुन आफ्नो हातमा आफ्नै अग्रसत्तामा सञ्चालन गरिराखेको कुराहरूलाई छोड्न हत्तपत्त झट्टै छोड्न पनि उहाँहरूलाई त्यति सहज थिएन, र अब दिनै मान्छे पनि एउटा दायित्व बोध गरेर एउटा जिम्मेवारी बोध गरेर अगाडि आएको अवस्था पनि थिएन, र अहिलेको हाम्रो जुन इलेक्ट्रिक बडी छ हामी चाहिँ एउटा यो संस्थालाई एउटा उचाइमा पुर्याउँ एउटा गरिमामय बनाऊ भनेर त्यति लागेको भएर उहाँहरूले पनि छोड्नलाई आफ्नो हातमा आफ्नो पकडमा भएको अधिकार र जिम्मेवारीलाई छोड्नमा त्यति अप्ठ्यारो माने जस्तो लागेन हामीलाई, तर पनि अब मैले अघि नै भने नि अब आफ्नो आफूले नै सञ्चालन गरिराखेको कुराहरू वाटो छोड्न मान्छेलाई त्यति सहज हुँदैन, त्यो असहज रूपमा वातावरण हामीले पनि महसुस गऱ्यौँ उहाँहरूको तर्फको। र अहिले चाहिँ धेरै कुराहरू उहाँहरूले ल त अब त गर्ने नै रहेछन्, गर्ने नै तरिकाले अगाडि बढेपछि त हामीले पनि खोल्नु नै पर्ने रहेछ भन्ने महसुस उहाँहरूलाई भएको छ। धेरै कुराहरू अब यो संस्थाको पब्लिकले अगाडि आइसक्यो।
हजुर, ल अन्त्यमा अब अनिशासाको बारेमा अहिले साहित्यसँग रुचि राख्ने, अन्तर्राष्ट्रिय साहित्यसँग रुचि राख्ने व्यक्तिहरूले थाहा पाउनै पर्ने कुराहरू केही छन् कि?
यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई एउटा जनमुखी कार्यक्रम जनमुखी संस्था हो, जनताको र नेपाल राष्ट्र र नेपाली कला र साहित्य कला र संस्कृतिको निम्ति एउटा रचनात्मक र उत्थानको निम्ति काम गर्ने संस्था हो भन्ने एउटा मान्छेमा नेपाली समुदायमा भावनाको जागृति दिलाउने काम संस्थाले गर्न सुरु गरेको छ अब। र विगतमा जे जस्तो अनुभूति भए पनि, यो संस्थाप्रति जे जस्तो एउटा अनुभव भए पनि, अब त्यो चाहिँ परिस्थितिले उब्जाएको कुरा हो। परिस्थितिवश कसैले चाहेर वा नचाहेर, जस्तो अघि नै तपाईँले भन्नुभयो होमनाथ त्रिवेदीले नै सबै कुरा ह्यान्डल गरेको अवस्था थियो भन्ने कुरा जुन उठाउनु हो, त्यति बेला एउटा गर्न आँट लिएर एउटा जागर लिएर अगाडि कोही नआएको अवस्था पनि थियो, त्यो पनि हामीले हेर्नुपर्छ। र अब त्यो अवस्था अब छैन, नेपाली समुदायमा नेपाली एउटा उद्योग वर्गमा यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजप्रतिको चासो चाख र एउटा आकर्षण चाहिँ बढेको छ। त्यस कारणले अब यो स्वत अब पूर्ण त पब्लिकको एउटा संस्था भएको छ र पब्लिकले यसलाई माया गरेर विदेशमा जुन हामी डायस्पोरा भन्छौँ, डायस्पोरामा नेपाली भाषा साहित्य कला र संस्कृतिलाई एउटा गरिमामय बनाउने र यसको प्रचार प्रसार र उत्थान विकास गर्ने जुन जमर्को यो संस्थाले गरेको छ र यो यसमा निरन्तर लागि परेको छ, यसलाई सबैबाट सबै क्षेत्रबाट सपोर्ट गरौँ र समान प्रकृतिको जुन अरू अरू पनि सङ्घ संस्था खोलेका छन् तिनीहरूप्रति पनि वैरभाव नराखिकन, कम्पिटिसनको भावना नलिइकन उहाँहरूले गरेको रचनात्मक कार्यहरूमा हामीले पनि सपोर्ट गर्ने र हाम्रा कार्यक्रमहरूमा पनि उहाँहरूलाई वेलकम गर्ने प्रवृत्तिले नै हाम्रो विकास हुनेछ भन्ने मलाई लाग्छ। र यो प्रति चाहिँ हामी सबै नेपालीहरू जागृत हुनुपर्छ र एकजुट हुनुपर्छ। विदेशमा बसेका हामी जति छौँ, हामी पहिला सर्वप्रथम हामी नेपाली हौँ, त्यसपछि मात्रै अरू हाम्रो कुनै आइडेन्टिटी छ भने त्यसलाई हामीले प्रमुखता दिनुपर्छ। र नेपालीत्वको लागि, नेपालीपनको लागि हामीले हाम्रो भाषा साहित्य कला र संस्कृतिलाई जोगाउनै पर्छ। यसमा चाहिँ कमसेकम हामी सबैजना एक हौँ र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले यो फोरमले चाहिँ एउटा मञ्च खडा गरेको छ, यो मञ्चमा सबैलाई समान रूपले एउटा अवसरको बाटो खुल्ला छ, यसमा कुनै किसिमको दुविधा नराखिकन हामी एकजुट हौँ भन्ने मेरो सबैलाई आग्रह छ।
हजुर, एकदमै धन्यवाद अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अहिले भइरहेको गतिविधिको बारेमा र थप जानकारीहरू दिनुभएकोमा। फेरि यस्तो कुराहरू हामी गर्दै गरौँला है। हस्, नमस्कार।
हुन्छ, धन्यवाद तपाईँलाई पनि। यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बारेमा दुई शब्द बोल्ने मौका दिनुभयो र वास्तविकता के हो र हामीले अहिले नयाँ कार्यसमितिले के गर्दैछौँ र के गरिराखेका छौँ भन्ने कुराको छोटो भए पनि जानकारी मैले सबै सामु तपाईँको रेडियो माध्यमबाट दिने मौका पाएँ। यसको लागि हिमाली स्वरहरू सम्पूर्ण टिम सहित तपाईँलाई विशेष धन्यवाद दिन्छु र सम्पूर्ण श्रोताहरूलाई मेरो हार्दिक।
उहाँ हुनुहुन्थ्यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदाल।
नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू। नेपाली मन र नेपालीपनसँग नजिक। न्यूयॉर्क शहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरु।
कार्यक्रमको यो क्रममा अब हामी प्रस्तुत गर्दैछौँ आनी छोइङ डोल्माले गाउनुभएको यो अर्को शान्तिमय गीत। विकाससँगको बिसौनीमा आज हाम्रा सहकर्मी साथी विकास विष्ट अनुराग गौतमसँग भलाखुसारी गर्दै हुनुहुन्छ। आउनुहोस् एकैछिन बिसौनीमा बसौँ।
हिमाली सरहरूले सञ्चालन गरेको विकास सङ्घको बिसौनीमा आज मसँग सानो भाइ छन्, खुमनाथ गौतम र पुष्पा अधिकारीका सुपुत्र, उनको नाम अनुराग हो र विगत केही वर्षदेखि न्युयोर्कको रिजुट भन्ने स्थानमा बस्दै आएका छन्। कति वर्ष भयो बाबु तिमी यहाँको?
पाँच
वर्ष भयो। अनि बुवा मम्मी सबैसँग सँगै आएको कि?
हजुर।
अनि त्यसपछि न्युयोर्कमा आयो, अनि यहाँ अमेरिका के गर्न भनेर आएको तिमी?
झन् राम्रो लाइफ हुन, सबै राम्रोसँग पढ्न
ए, अनि राम्रो जिन्दगी बनाउनको लागि, लाइफलाई नेपालीमा जिन्दगी भन्छन् है, राम्रो जिन्दगी बनाउनको लागि अनि तिमीले अनि के कस्तो किसिम के काम गरिराखेको छौ अहिले? ए, काम भन्नाले मैले स्कुलमा जाने पढ्ने पनि त्यो एक प्रकारको काम नै हो। अनि तिमी अहिले स्कुलमा अनि कति ग्रेडमा पढ्छौ? छ ग्रेडमा पढ्छौ। अनि छ ग्रेडमा पढ्छौ त्यहाँ, अनि कस्तो छ? तिमी नेपालमा पनि पढेर आयौ होइन बोर्डिङमा, अनि यहाँ पनि अहिले पढ्दैछौ, अनि नेपालको तिमीले पढेको स्कुल र यहाँ चाहिँ अमेरिकाको आएको स्कुल, पढेको स्कुलको बिचमा केही अब भिन्नता बुझ्यो नि, भिन्नता भन्ने कुरा त, भिन्नता के पायो त्यहाँको पढाइ, यहाँको पढाइ, त्यहाँको वातावरण, यहाँको वातावरण?
पहिला सबै त्यही सिकाएको, यहीँ सिकाएको छ, त्यहाँ एक क्लासमा सिकाउने या छ क्लासमा सिकाउने
हो? अनि त्यो ठिक रहेछ ल। अनि पढाउने त्यहाँको, त्यहाँको पढाउने सिस्टम र यहाँको पढाउने सिस्टममा कस्तो लाग्यो?
त्यहाँ त पिट्छन् कि नराम्रो गरेर, यहाँ त चिचाउँदैन मात्रै के, अनि अझै के पनि हुन्न, यहाँ के पनि त्यहाँ पिट्छन् सबै गर्छन् नेपालमा।
ए, पिटाइ पिटाइ पढाउने त्यहाँ त्यस्तो छ होइन, यहाँ चाहिँ अलिक फ्रिली पढ्न पाइन्छ होइन। अनि फ्रिली पढ्न पाए पनि त फेरि यहाँ त स्कुलका टिचरहरूले पढ्नको लागि त्यति प्रेसर त गर्दैनन् रे, त्यो प्रेसर नगर्दाखेरि विद्यार्थीहरूले फेरि पढ्नुपर्छ भन्ने भावना कसरी आउँछ त अनि?
त्यो जुन जुनहरूले एकदम पढ्न खोज्नेले पढ्छन्, अरूहरू त्यतिकै ड्रप आउट हुन्छन् अनि चेपाइ चेपाइ गर्छन् अनि लाइफै के हुन्छ।
ए, यसको मतलब अब फ्री छ होइन, त्यो फ्री ठाउँमा पढ्न चाहनेले पढ्छन्, नपढ्न चाहनेले पढ्दैनन् होइन, अब आफै भित्र आफ्नो आत्मादेखि नै अब पढ्छु भन्ने मान्छेले पढ्ने भयो के अरे होइन, त्यसमा कुनै कसैको दबाब चाहिँ छैन होइन। ए, त्यस्तो किसिमको सिस्टम रहेछ। अनि स्कुलमा कोर्सहरूमा कस्तो छ, कोर्सहरू के किसिम के पढ्नुपर्छ, त्यो तिमीले पढ्ने जाने विषयहरूको बारेमा अलिकति बताइदेऊ न। तिमीहरूले स्कुलमा के पढ्छौ, म्याथ साइन्स अथवा अरू अरू सब्जेक्टहरू, अरू चाहिने अरू क्रियाकलापहरू, एक्स्ट्रा एक्टिभिटीहरू के छन् स्कुलमा गर्ने? बिहान स्कुल गएदेखि छुट्टी नहुन्जेलसम्म तिमीले के गर्छौ ल बता त?
ए, आफ्टर स्कुल खेल्ने थाहा हुन्छ, त्यसै खेल्न मिल्छ, अनि आफ्टर स्कुल होमवर्क खेल्नु पनि हुन्छ, जस्तो कि होमवर्क बुझेन भने त्यसले हेल्प गर्छन् गर्न, अनि त्यही रेगुलर क्लास म्याथ, सोल स्टडिज, इङ्ग्लिस ल्याङ्ग्वेज आर्ट्स अनि साइन्स हुन्छ।
ए, अनि त्यसको अलावा अरू केही हुन्छ कि नै? ए, टिचरहरूले तिमीहरूलाई एकदम माया गरेर पढाउने गर्छन् कि के गर्छन्?
टिचरहरूले जो सिक्न खोज्छन् मन पराउँछन्, अरूहरू त्यतिकै जे पाइ त्यही गर्न दिन्छन्, त्यो पनि तिनीहरू त्यति सिक्दैनन् कि, जस्तो तिनीहरू सिक्न खोज्दैनन् तर त्यतिकै छोड्छन् टिचरहरूले।
ए, भन्नाले त्यस्तो दबाब चाहिँ दिँदैनन्। ठिक भयो स्कुलका कुराहरू। अनि अब मानौ नेपालबाट भर्खर आएका विद्या हुन्छ नि, नेपालबाट भर्खर आएका अनि केटाकेटी बुवा आमासम्म आएका हुन्छन् होइन, तिनीहरूलाई स्कुल अब जानु पर्दाखेरि अनि कस्तो किसिमले चाहिँ नि तयारी भएर स्कुल जाने, यहाँको स्कुलको वातावरण यस्तो हुन्छ, स्कुलमा यस्तो किसिमको हुन्छ, यो तयारी गर्नुपर्छ भनेर तिनीहरूलाई तिमीले के भन्छौ भोलि स्कुल भर्ना हुनेवालाहरूलाई?
तिनीहरू यहाँ जाँदाखेरि जस्तै कि तिनीहरू चकचक नगरे कि राम्रोसँग सिक्न खोज्यो भने एकदम राम्रो हुन्छ, टिचरले पनि मन पराउँछन्, राम्रोसँग सिक्छन्, त्यो पनि त्यस्तो गरेन भने त्यतिकै पढ्न नखोज्ने गरे भने त्यतिकै सिकिन्न यहाँ।
बहुत राम्रो सुझाव दियो, आफै आफ्नै आत्मादेखि नै पढ्नुपर्छ, डिसिप्लिनमा आफू अनुशासनमा रहेर गर्नुपर्छ भन्ने कुरा तिम्रो यो सुझाव छ। अब फेरि पनि अब भर्ना हुने विद्यार्थीहरूलाई एकदमै उपयोगी हुन्छ मलाई जस्तो लाग्छ। अब स्कुलका कुराहरू त यी भए, अब बाँकी कुराहरू जस्तै तिमी नेपालबाट अमेरिका आयो, अमेरिकाको न्युयोर्क भन्ने ठाउँमा बसिरहेका छौ होइन, अनि तिमीलाई न्युयोर्क कस्तो लागेको छ? यहाँको राम्रो कुराहरू तिमीलाई के लाग्यो ल बता त मलाई।
एकदम राम्रो छ, सबै ठाउँ सफा छ, अनि सबै केही अपर्च्युनिटी छ यहाँ, त्यो मन पर्यो।
ए ठाउँ राम्रो, अपर्च्युनिटी राम्रो छ होइन। अनि अनि तिमीलाई यसको अति अब राम्रो नराम्रो पनि हुन्छ, नराम्रो केही लागेको छ यहाँको न्युयोर्कको?
त्यो कुनै कुनै कालेहरू कता के गर्छन्, कसै के चोर्छन्, त्यस्तो नराम्रो लाग्यो।
होइन काले गोरे अब समाजमा चोर्ने यस्ता क्रियाकलाप त त्यो भइहाल्छ नै होइन, यसमा चाहिँ नि अब कुनै रङ्गको कुनै वर्णको कुराहरू त त्यति गर्नु उपयुक्त भएन होइन। समाजमा हाम्रो समाजमा पनि त्यस्ता किसिमका भइ नै रहन्छन् मान्छे बस्ने समाजमा, त्यसमा चाहिँ नि यसले गर्छ उसले गर्छ भनेर भन्नुभन्दा पनि अब राम्रो तरिकाले अनि आफू सक्षम भएर जानु पऱ्यो भन्ने कुरा भयो। अनि त्यसपछि न्युयोर्कको त्यति भयो, अनि बाँकी अब यहाँ आएर अब नेपाली समुदायहरू धेरै छ होइन, तिमी बालबच्चाहरू पनि धेरै भइसकेका छौ, आपसमा चाहिँ नि नेपाली साथीभाइहरूको बिचमा कतिको जमघट हुने, अनि खेल्ने, अनि आपसका कुराहरू आदान प्रदान गर्ने कस्तो हुन्छ? आपसमा साथीभाइहरू नेपाली नेपाली बिचमा साथीभाइहरू बिचमा कतिको भेटघाट हुन्छ? पार्कमा जाने, खेल्ने, आपसका कुराहरू गर्ने कतिको हुन्छ यहाँ तिमीहरू?
स्कुल नहुँदाखेरि त्यही हामी पार्क जान्छौँ, अनि नेपाली बोल्न जान्छौँ।
नेपाली हो, नेपाली कतिको बोल्न मन लाग्छ?
धेरै
नेपाली बोल्न मन लाग्छ। अनि आफ्नो भाषा, आफ्नो संस्कृतिहरू, आफ्नो देशका बोलीचालीहरू त्यो बोल्न अप्ठ्यारो लाग्छ कि नै? यहाँ
लाग्दैन
लाग्दैन, आफ्नो भाषालाई पनि नबुझ्न के अरे नबोल्ने र अरू पनि सिक्दै जाने गर्नुपर्छ होइन।
स्कुलमा मात्र इङ्ग्लिस बोल्ने,
स्कुलमा इङ्ग्लिस बोल्ने, इङ्ग्लिस सिकिहालिन्छ अब इन्टरनेसनल ल्याङ्ग्वेज हो, तर आफ्नो भाषा संस्कृति पनि भुल्नु भएन होइन। ठिक कुरा। अनि दसैँ चाड, दसैँ तिहार अनि यस्ता चाडहरू चाहिँ हुन्छ नि, त्यो त थाहा छ नि होइन, त्यो कतिको मनाउँछ नि? दसैँ चाहिँ नयाँ वर्ष, दसैँ तिहार यिनी त मनाइराखेको छ नि होइन, कस्तो रमाइलो लाग्छ?
एकदम रमाइलो लाग्छ।
अनि यहाँको जस्तै अमेरिकाको न्युयोर्कको त्यस्तो चाडपर्व र हाम्रो चाडपर्व बिचमा के फरक छ? हामी हाम्रो धेरै चाड छन् कि उनीहरूको?
हाम्रो यहाँ के यहाँ त हाम्रो एकदम राम्रो रमाइलो हुन्छ, यहाँ त दिवाली के गर्छन्, हाम्रो राम्रो लाग्यो,
हाम्रो संस्कृति पनि राम्रो लाग्यो होइन, सबै जम्मा हुने, बस्ने, नाच गान गर्ने होइन, त्यो राम्रो पक्ष त्यो लाग्यो तिमीलाई, बहुत राम्रो कुरा त्यो कुरा नि, आफ्नो संस्कृतिलाई नि भुल्नु भएन, घर कायमै राख्नु पऱ्यो सधैँ होइन। त्यसपछि अनि जस्तो तिमीलाई यहाँ कसैले बाटोमा अथवा साथीभाइहरूले नेपाल भन्ने देश के हो, कस्तो देश हो भन्न, तिमीले कसरी नेपाललाई चिनाउँछौ तिमी साथीहरूलाई, साथीहरूलाई अथवा टिचरहरूलाई?
बरु धेरैहरू टिचर अनि मान्छेहरूले बुद्ध इन्डियामा जानु सोध्छन्, त्यसलाई भन्दाखेरि त्योपट्टि त्यो बुद्ध लुम्बिनी एउटा नेपाल ठाउँ हो भन्छु, अनि माउन्ट एभरेस्ट भन्छु, किनभने माउन्ट एभरेस्ट सबै तिनीहरू थाहा हुन्छ, त्यो पनि सबै माउन्ट एभरेस्ट चाइनामा सोध्छन्, अनि तिनीहरूलाई भनेपछि बल्ल बुझ्छन् कथा।
तिमी सानो भए पनि जे होस् देशको बारेमा तिमीले विदेशीहरूलाई आफ्नो देशको वास्तविकताको बारेमा बताइरहेछौ, त्यो तिमीले देशको लागि गरेको ठुलो तिम्रो त्यो देशको लागि योगदान हो के? तिमीले पर्दाखेरि चाहिँ मैले के भनेछु र भन्ने माने होला, तर तिमीले देशको लागि बुद्ध नेपालमा जन्मेका हुन्, सगरमाथा नेपालको देश हो भनेर जुन तिमीले मानिसहरूलाई प्रचार गरेका छौ, तिमीले देशको लागि तिमीले अहिलेदेखि नै त्यो पनि तिमीले दिएको योगदानभित्र पर्छ, यस्तै चाहिँ गर्दै जानु नै राम्रो हुन्छ होइन। भ्रम भएका आफ्नो देशको बारेमा भ्रम भइरहेको कुराहरूलाई चिर्दै जानु राम्रो हुन्छ होइन। त्यसपछि अब त्यो कुरा भयो, अनि जस्तै नेपालबाट यहाँ आयो तिमी होइन, नेपालबाट यहाँ आइसकेपछि कस्तो लाग्यो त्यो सुरुमा हुँदाखेरि?
सुरुमा त केही पनि थाहा थिएन, एकचोटि स्कुलमा एउटा के भन्नु खोजे अर्को भनेर म ट्रबलमा भएँ, किनभने नराम्रो आशा रहेछ, त्यो पनि यहाँ पहिला आउँदाखेरि राम्रो लाग्थ्यो, अनि अहिले एकदम राम्रो छ,
अहिले राम्रो लागिरहेको छ। अनि नेपालमा आफ्नो नातेदारहरू, इष्टमित्रहरूलाई, आफ्नो रिलेटिभहरूलाई कतिको मिस गरे जस्तो लाग्छ नि? देशलाई
एकदम मिस गर्छु, त्यही पनि यो समरमा नेपाल जाने एकदम खुसी छ।
वाह, त्यो त धेरै राम्रो कुरा भयो। खुसी छौ, एक्साइटेड भएको छौ? ओहो, कति बसाइ छ नि त्यहाँ? बस्ने कति कति?
दुई महिना।
अनि के गर्छ त्यहाँ गएर नेपालमा?
सबै घुम्ने, सबै हजुरबाहरू रामको घर जाने, सबै रमाइलो गर्ने,
रमाइलो गर्ने।
आजलाई यति नै, अर्को विषयमा भेटौँला है, नमस्ते।
तपाईँ पनि विकाससँगको बिसौनीमा आफ्नो मनका कुराहरू राख्न चाहनुहुन्छ र हाम्रा साथी विकास विष्टसँग भलाकुसारी गर्न चाहनुहुन्छ भने तपाईँ उहाँलाई न्युयोर्कमा भेट्न सक्नुहुन्छ। तपाईँ उहाँसँग बसेर कुराकानी गर्न चाहनुहुन्छ भने तपाईँ हामीलाई फोन गर्नुहोस्। हाम्रो फोन नम्बर 3472489942 छ। तपाईँ हामीलाई इमेल पनि लेख्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना nepalireadio@gmail.com। हाम्रो इन्टरनेटको ठेगाना www.nepalireadio.orgमा हाम्रा विविध रेडियो कार्यक्रमहरू र विकास विष्टले गर्नुभएका अन्य बिसौनीका कुराहरू पनि सुन्न सक्नुहुन्छ।
उज्यालो खच्न नभ्याउँदै बाटैमा खसी काटिन्छन्, सुँगुर ढालिन्छन् र ग्राहक लोभ्याउने बहानामा रक्तामै पारिन्छन् भुइँ र बाटो, छरपष्ट फिजाएका मासु र अन्डा भुँडी मन्दिर जाने यात्रुलाई गिज्याउँछन् एक बिहानै।
सकेको खानी छ, हिरा मोती खन्न पाए हुन्थ्यो, कोइला खानी छ भन्न पाए।
मेरो गाउँ
तिमीसँग अलिकति सेफ भए, मसँग थुप्रै जाँदा थियो।
बिहान नारीका चुरा बज्न थाल्छन्, थुरमाथि बसेर धोबीचरो गीत गाउन थाल्छ। मेरो गाउँ
सृजनाका स्वरहरूमा आज हामी गौरी मल्ल, गोविन्द कोइराला र रामचन्द्र थापाले सुनाउनु भएको केही कविताहरू प्रस्तुत गर्दैछौँ। यो सृजनाहरू उहाँहरूले न्युयोर्कमा हरेक महिनाको पहिलो आइतबार आयोजना हुने सृजनाका यात्राहरूमा सुनाउनु भएको थियो। सुरुमा गौरी मल्लको यो सृजना।
जब सारा दुनियाँ निदाउँथे, म थाकेर चुर भएका पीडा पाउरो दबाउँथे। जब सारा दुनियाँ निदाउँथे, म थाकेर चुर भएका तिम्रा पाउहरू दबाउँथे। चाहे तिमी कामबाट थाकेर आऊ या यात्राबाट, चाहे तिमी कामबाट थाकेर आऊ या यात्राबाट, म जिज्ञासु, म जिज्ञासु तिमीलाई वार्तामा बोलाउँथे। आकाशको कालो बादलको गर्जन सुन्दा लाग्थ्यो तिमी कतै रुस्दै दौडिरहे कि पो छैन। हतारिँदै छाता बोकेर दौडिन्थे, पत्तै हुन्नथ्यो छाता खोलिन्थ्यो बन्द छ। मुस्कुराउँदै गरिला हातले थमाउँथ्यो तिमीलाई छाता, र ओढी माग्थे छाताको बहानाले तिम्रो न्यानो माया। ससाना मसिना खुट्टा जाडोले नकामेका थिएन, ससाना मसिना खुट्टा जाडोले नकामेका थिएन। जब म तिम्रो लागि पूजाको सरजाम गर्थे, नफुटेका पक्कै होइनन् होलान् ती हातहरू। साबिकभन्दा अलिक ढिला हुँदा, साबिकभन्दा अलिक ढिला भए घर आउन, म आतु चिन्चित झ्यालमा देखिन्थे। पर तिम्रो आभास मात्र पाए, समाउन तिमीलाई दौडिन्थे। जब म कलिला हातले तिम्रो हात समाउने कोसिस गर्थे, तिमी मेरी प्यारी बहिनीलाई मेरो काखमा हालेर यता उठ्थे। जब प्यारी बहिनीलाई नुनु गराउँदा लोरीको बेसुरो तारले मेरो गला सुत्थ्यो, तिमी उसैलाई काखमा लिएर बराबरी हुन्छ भन्थे, बराबरी हुन्छ भन्थे आमाको स्नेह आफ्ना सन्तानप्रति। मैले पनि कसरी भन्थे र, देऊ मलाई मात्र भइ भन्छ। जन्मायो होला तिमीले पीडाले जसरी जन्माएकी थियो मलाई अरूलाई, जन्मायो होला तिमीले पीडाले जसरी मलाई जन्माएकी थियो अरू सन्तान पनि। नबाड कहाँ भनेकी थिए र स्नेह गरेकी थियो जसरी मलाई अरूलाई। अफसोच अफसोच धानको बाला चुटिए झैँ चुटाई तिम्रो खान्थे म कल्तीहरू खोज्दा खोज्दै अलमल्ल एक्लै मिलाउँथे म छोरीलाई कुटी बुहारी तर्साउने तिम्रो अभिनय सङ्गम थिए गाए छोरीलाई कुटी बुहारीलाई तर्साउने तिम्रो अभिनय सङ्गम थिए गायल तर आमा तिमीले मात्र बुझ्न सकेनौ म भित्रै भित्र कति हुन्थे गाए आमा थाहा छ आमा थाहा छ ठुलो परिसकेका तिम्रा आँखाहरूले आज पनि मलाई खोज्छ कि भनेर पर्खेर बस्छु तिम्रा हजार ठाउँमा चौरिसकेका अनुहारका रेखाहरूमा आज पनि आफ्नो नाम खोज्न गर्छु तिमीले नै दिएकी थियौ यो सुन्दर नाम तिमीले नै दिएकी थियौ यो सुन्दर नाम जो सबैको प्रिय छ नियति कस्तो थियो खै नियति कस्तो थियो खै आज अचम्म लाग्छ मलाई नै बोलाउँदा पनि ती मुखारविन्दले किन अरूको नाम राख्दछ एकान्तमा अझै पनि कहिले काहीँ सिरानीसँग बर्सन्छु एकान्तमा अहिले पनि अहिले एकान्तमा कहिले काहीँ एकान्तमा अझै पनि कहिले काहीँ सिरानीसँग बर्सन्छु तिम्रो स्पर्श कृष्णले हो कि घृणमा पनि बर्सन्छु म त्यो घृणाको पात्र पक्कै पनि होइन म त्यो घृणाको पात्र पक्कै पनि होइन आमा जो तिमी दर्शाउँदछौ म भित्र वर्षौँदेखि दबेर रहेका कुण्ठाहरू किन जन्माउँदछ आमा हौ त तिमीभित्र आमा किन जाग्न सकेन आमा हौ त तिमीभित्र आमा किन जाग्न सकेन सम्बोधन मलाई नै हो भने मेरै नाम किन डाक्न सकेन सन्तानको नियति यति यस्तै हो सन्तानको नियति यदि यस्तै हो भने अर्को आफ्नो जन्माउनु छैन मलाई आमा यदि तिमी जस्तै मात्र हुन्छ भने अर्को आमा बन्नु छैन मलाई
त्यसै गरी अब गोविन्द कोइरालाको यो सृजना सुनौ
म बुद्धकी आमा म मायावती बन्न चाहन्छु म बुद्धकी आमा म मायावती बन्न चाहन्छु र चाहनाभित्रको मेरो कोखमा पनि एउटा बुद्ध नै छ सपना र विपना बीचको मेरो अन्तर्मन एउटा ठुलै खाडलमा भासिएको छ सपना र विपना बीचको मेरो अन्तर्मन एउटा ठुलै खाडलमा भासिएको छ त्यसैले त आज मेरो आफ्नै आक्रोश आफैमा आफूभित्रै क्रुद्ध छ आँटिलो साहसिलो तेन्जिङको आभासमा पनि आँटिलो साहसिलो तेन्जिङको आभासमा पनि एउटा हिटलरको अनुहार पोतिँदै दोधारमा बाँचेको आशा र निराशाको बिचमा चेपिएको नजानिँदा नजानिँदै नचाहँदा नचाहँदै मेरो आफ्नै अस्तित्वको आधारलाई लत्याउँदै मेरो आफ्नै अस्तित्वको आधारलाई लत्याउँदै आजै घस्रिन थालेको आजै दौडन आतुर आजै घस्रिन थालेको आजै दौडन आतुर यहाँ त हरेक पलमा एउटा घनघोर युद्ध छ हिटलर जन्माउने लहर होइन हिटलर जन्माउने लहर होइन छोरो जन्माउने रहर जागेको छ अष्टवक्रे हुँदैमा त केही छैन अष्टवक्रे हुँदैमा त केही छैन तर गान्धारी बनेर दुर्योधन जन्माएर मेरो आँगनलाई नै युद्ध मैदान बनाउन उही त्यही पुरानो शकुनी नै लागेको छ मेरो आँगनलाई नै युद्ध मैदान बनाउन त्यही पुरानो शकुनी नै लागेको छ निराशाको पुच्छर समाउँदै आशाको भण्डार भागेको छ निराशाको पुच्छर समाउँदै आशाको भण्डार भागेको छ प्रविधिको विकासले आकाश छोएको जमानामा प्रविधिको विकासले आकाश छोएको जमानामा आफ्नो गर्व परीक्षणको के कुरा गर्वमा के छ भनेर हेर्न डर लागेको छ गर्वमा के छ भनेर हेर्न डर लागेको छ हत्याको नामै पनि उच्चारण गर्न तर्सिने मन त्यसै त्यसै विचलित छ आमा भएर मात्र के गर्ने आमा भएर मात्र के गर्ने कोखमा हिटलर लुकेको छ भने कोखमा हिटलर लुकेको छ भने पहाडले थिचेको छाती थामेर पनि आज यो भ्रूण हत्या गर्न कर लागेको छ
गोविन्द कोइरालापछि अब रामचन्द्र थापा आफ्नो कविता सुनाउँदै हुनुहुन्छ।
यहाँ दुधको साक्षी बिरालो हुन्छ, बिर्के गीतका छोडी हाँस्छ, छाती पिटी पिटी रुन्छ, बृहस्पति झुटो हुन्छ, सत्य तितो हुन्छ, बिर्के तल्तिर बगाएर मास्तिर खोज्छ, भन्छ बोल्नेको पिठो बिन्छ, अभक्ष र अश्लील मूल्यवान हुन्छ, कलाई ख कलाई क भन्छ, बिर्के क्रान्तिकारी छ, समाजको विरुद्धमा उत्रन्छ, बेसर्मी भएको छ, सुल्टो पनि बोल्छ, उल्टो पनि बोल्छ, साँचो पनि बोल्छ, झुटो पनि बोल्छ, आफ्नै हुर्मत खोल्छ, सायद क्रेजी भनेको यही होला, तेरोलाई मेरो, मेरोलाई तेरो भन्छ, परिबन्धले साधु चोर हुन्छ, बिर्के कबाट के होइन, गेबाट क पढ्छ, ऊ आफ्नै तर्क दिन्छ, बिर्के भन्दै जान्छ, दाम भित्र दाम हुन्छ, फटाइ गर्नेको काम हुन्छ, मानिस साधुभन्दा सस्तो हुन्छ, सस्तो हुँदा कस्तो हुन्छ, सायद संविधान निर्माण गर्ने सभा सज्जस्तै, नकचरो थेचरो बिचरो, कहिले घर चरो कहिले वन चरो, इज्जतको कुनै तुक छैन, बेअर्थमा बिर्के हाँस्छ, धेरै बोल्ने रोग छ, धेरै खोप छ, बुझ्न गाह्रो छ, व्यथा साह्रो छ, अरूलाई हँसाउँछ, आफूलाई रुवाउँछ, बरबराउँछ, छटपटाउँछ, यताको कुरा उता लाउँछ, उताको कुरा यता लाउँछ, यस्तो छ मेरो
mani pemme ho mani pemme ho
सृजनाको यात्राहरूमा सुनाइएको कविताको सम्पूर्ण भिडियो तपाईँले हाम्रो युट्युब च्यानलमा पनि हेर्न र सुन्न सक्नुहुन्छ र कार्यक्रममा प्रस्तुत गरिएका अन्य कविताहरू हामी आगामी कार्यक्रममा पनि सुनाउनेछौँ। तपाईँ पनि हिमाली स्वरहरूको यो सृजनाका स्वरहरूमा आफ्नो रचना सुनाउन चाहनुहुन्छ भने हामीले आफ्नो रचना इमेल गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना nepalireadio@gmail.com। तपाईँ आफ्नो सृजनाहरू आफ्नै स्वरमा रेकर्ड पनि गराउन सक्नुहुन्छ। साहित्य सृजना सबैलाई सुनाऊ, संसारलाई साहित्यमय बनाऊ। जाँदा जाँदै यो समुदायको एउटा खबर। गएको साता मे 8 तारिकको दिन न्युयोर्कमा विभिन्न सङ्घ संस्थाहरूले सामूहिक रक्तदान कार्यक्रमको आयोजना गरेका थिए। उक्त कार्यक्रमको बारेमा जानकारी दिँदै हुनुहुन्छ रगतदाता अर्जुन प्रसाद मैनाली।
न्युयोर्क लगायत अमेरिकाका विभिन्न भागहरूमा नेपाली कम्युनिटीबाट गएको 2-3 वर्ष यता चाहिँ व्यापक रूपमा रक्तदान कार्यक्रम हुँदै आएको छ। त्यसमा मलाई एकदम खुसी लागेको छ। र अहिले यो रेड क्रस दिवस र मदर्स डे पारेर मे 8 तारिकको दिन चाहिँ न्युयोर्कका 12 संस्थाहरूले चाहिँ सामूहिक रक्तदान तथा चाहिँ स्वास्थ्य जाँच कार्यक्रमहरू गर्नुभयो। उहाँहरूको यो उत्साह कार्यमा चाहिँ झन्झनै 200 बढी मान्छेहरू उपस्थित हुनुभएको थियो। त्यसमा चाहिँ 56 युनिट ब्लड सङ्कलन भयो भने झन्डै 60-70 मान्छेलाई चाहिँ स्वास्थ्य जाँचको लाभ भयो र धेरै मान्छेले चाहिँ क्युमा पनि लाइन ऊ पार नपाएर फर्किनु पर्यो। अनि म चाहिँ के भन्न चाहन्छु भनेदेखि यसरी नेपालीहरूले पनि यहाँ आएर बसेर आफ्नो काम गरेर बाँकी रहेको समय यहाँ कम्युनिटीमा पनि हामीले केही गरौँ साथीहरूले जुन भावनाले गर्नुभयो त्यो चाहिँ साह्रै सराहनीय छ। मलाई खुसी लागेको छ। मैले पनि उहाँहरूसँग अस्ति दिन चाहिँ 900 रक्तदान गरेँ।
यो रक्तदान सँगसँगै स्वास्थ्य शिविरको पनि आयोजना भएको थियो होइन?
हजुर, त्यसमा हो। त्यसमा चाहिँ एसोसिएसन अफ नेटिभ फिजिसियन इन अमेरिका भन्ने संस्थाले चाहिँ पुरा भोलिन्टियर गर्दै डक्टर उपलब्ध गराउनु भएको थियो र 12 अरू संस्थाहरूमा चाहिँ इन्टरनेसनल नेपाली सोसाइटी, किराताई सोसाइटी, मुस्तान केटु, हकाली सेवा, युएस नेपाल स्पोरा एन्ड कल्चर, सिन्धु युएस वेलफेयर, एनआरएन, अमेरिका नेपाल फ्रेन्ड्स सोसाइटी, नेवाको थिए, यो एन्टा र तामाङ सोसाइटीहरू थिए र उहाँहरूले चाहिँ सबै संयुक्त रूपमा गर्नुभएको थियो र अति नै रमाइलो कार्यक्रम थियो र खर्च पनि धेरै थिएन। जम्मा $53 चाहिँ प्रत्येक संस्थालाई मा चाहिँ भागमा परेको छ। त्यति $53 यत्रो एउटा चाहिँ कार्यक्रम हुनु चाहिँ साह्रै नै यो खुसीको।
अनि विशेष गरेर नेपाली कम्युनिटीमा न्युयोर्कमा चाहिँ यो रगतदान कार्यक्रमहरू धेरै आयोजना भइरहेको हुन्छ। हरेक महिना काहीँ न काहीँ कसै न कसैले रगतदान गरिरहनु भएको हुन्छ। यो त एकदमै राम्रो काम भयो, तर किन भइरहेको छ धेरै रगतदान हाम्रो नेपाली कम्युनिटीबाट?
अब यहाँ चाहिँ धेरै नै अब सुनिन्छ संस्थाहरू चाहिँ 50-55 छन्दै भन्ने कुराहरू सुनिन्छ। अब ती संस्थाहरूको अब आफ्नै किसिमका कार्यक्रमहरू उद्देश्यहरू होलान् होइन, तर यो हामीहरू यत्रो प्रदेशमा आएर पनि यहाँ अब त्यो अमेरिकामा हामीहरूले चाहिँ धेरै किसिमको चाहिँ सुविधाहरू पाइरहेछौँ र हामीले पनि यहाँको कम्युनिटीमा केही न केही सुविधा के अरे गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्ने भावना चाहिँ 3-4 वर्ष यता चाहिँ नेपालीहरूमा चाहिँ हुँदै आएको मैले थाहा पाएँ। र त्यसमध्येमा अझ झन् अब के गर्ने भन्दाखेरि चाहिँ रक्तदान त्योभन्दा ठुलो केही गर्न सक्ने कुनै छैन। आफ्नै शरीरको रगत दिएर यहाँको कम्युनिटीको परेका मान्छेहरूलाई चाहिँ बचाउने भन्ने हिसाब किताबले त्यो थाल्नुभयो, त्यो चाहिँ अति नै सराहनीय कामहरू थियो।
हजुर, एकदमै धन्यवाद। र तपाईँले पनि 900 पटक रगतदान गर्नुभयो, त्यसको लागि पनि धेरै धेरै तपाईँलाई बधाई पनि छ। अब 100 पटकको रगतदानको बारेमा अझै हामी कुराकानी गर्ने नै छौँ, र यो छोटो मिठो जानकारी दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।
नेपालदेखि अमेरिकासम्म सबै नेपालीलाई खबर पुर्याउने पत्रिका एभरेस्ट टाइम्स, फेरि सबै नेपालीले खबर हेर्ने ठाउँ लगन everesttimesnews.com, सबै नेपालीको एभरेस्ट टाइम्स।
विश्वभरका नेपालीहरूको समाचार र विचारको साझा मञ्च विश्व परिक्रमा वाशिङ्टन डिसीबाट प्रकाशित हुने पाक्षिक पत्रिका विश्व परिक्रमाको ग्राहक बनौँ। नेपाली पत्रिका विश्व परिक्रमा पढौँ। थप जानकारीको लागि फोन नम्बर 703-587-0795।
न्युयोर्कमा हरेक महिनाको पहिलो आइतबार हुने सृजनाका यात्राहरूमा हामीले जुन महिनाको पहिलो आइतबार एकल कविता वाचन र अन्य केही कविताहरूको कार्यक्रम राख्दैछौँ। जुन महिनाको 5 तारिक 4 बजेदेखि 6 बजेसम्म चौतारी रेस्टुरेन्ट ज्याक्सन हाइटमा यसपालि हामी कवि एवं कानुनविद विनोद रोक्काको एकल कविता वाचन र अन्य केही कविहरूको सृजना सुन्नेछौँ। त्यसै गरी न्युयोर्कमा आउँदै गरेको अन्य कार्यक्रमहरूमध्येमा मे महिनाको 29 तारिक शनिबारको दिन हाम्रा सहकर्मी साथी विकास विष्ट र अर्का कवि रामचन्द्र थापाले लेख्नुभएको गीतहरूको सङ्ग्रह गीती एल्बम फेसबुकले के यस्तो गराएको पनि विमोचन हुँदैछ। यो गीतमा गायक एम्बराल र सपनाश्रीले स्वर दिनुभएको छ। समय मिल्छ र फुर्सदिलो हुनुहुन्छ भने शनिबार मे 29 तारिक चियान फेडरेसन अस्ट्रेलियामा आउनुहोला। कार्यक्रमको थप जानकारीको लागि तपाईँ हामीलाई पनि फोन गर्न सक्नुहुन्छ, इमेल लेख्न सक्नुहुन्छ, हामी थप जानकारी दिने नै छौँ। र गायिका सपना श्रीसँग गरिएको साङ्गीतिक भलाकुसारी साङ्गीतिक कार्यक्रम आरोह अवरोहमा सुन्न पनि सक्नुहुन्छ। लौ त यिनै विविध प्रस्तुतिहरू सँगसँगै यसपालिको हिमाली स्वरहरूको यो 153 श्रृङ्खला यहीँसम्म। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रम तपाईँलाई कस्तो लागिरहेको छ आफ्नो सल्लाह र सुझावहरू पनि लेखी पठाउनुहोला। जाँदा जाँदै पवित्रमान साक्यले गाउनुभएको पुरानो गीत बजाउँदै कार्यक्रमबाट बिदा हुँदैछौँ। यो गीत हामीले युट्युबमा फेला पारेका हौँ। लौ त शान्त सुखमय र सुरक्षित रहोस् तपाईँको जीवन, हाम्रो शुभकामना।
आँसु कतै पानी हुन्छ कतै जिन्दगानी हुन्छ, आँसु कतै पानी हुन्छ कतै जिन्दगानी हुन्छ, कतै कसैले बुझिदिए प्रीतिको निशानी हुन्छ, कतै कसैले बुझिदिए प्रीतिको निशानी हुन्छ। आकाश रोए झरी पर्छ पहाड रोए झरना झर्छ आकाश रोए झरी पर्छ पहाड रोए झरना झर्छ मिलन को बिरहमा छाती माथि चोट पर्छ मिलन को बिरहमा छाती माथि चोट पर्छ आँसु कतै पानी हुन्छ कतै जिन्दगानी हुन्छ आँसु कतै पानी हुन्छ कतै जिन्दगानी हुन्छ कतै कसैले पुछिदिए प्रीतिको निशानी हुन्छ कतै कसैले पुछिदिए प्रीतिको निशानी हुन्छ बगरको बालुवामा खस्ने थोपा थोपा पानीलाई बगरको बालुवामा खस्ने थोपा थोपा पानीलाई पाई फुल्ने फुल जस्तो तिम्रो हाम्रो जिन्दगानी फुल्ने फुल जस्तो तिम्रो हाम्रो जिन्दगानी आँसु कतै पानी हुन्छ कतै जिन्दगानी हुन्छ आँसु कतै पानी हुन्छ कतै जिन्दगानी हुन्छ।